بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58ویں اور 59ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ، إِنَّ اللَّهَ نِعِمَّا يَعِظُكُمْ بِهِ، إِنَّ اللَّهَ كَانَ سَمِيعًا بَصِيرًا۔
جميل،
يا أيها الذين آمنوا أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم، فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ إن كنتم تؤمنون بالله واليوم الآخر،
الله 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 الله،
ذلك خير وأحسن تأويلا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو، نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو، تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ ووادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
اچھی عادتیں۔
دوستو، کارکرم اچھی عادتیں کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور اختر رضوی کا سلام سویکار کیجیے۔
دوستو، پچھلے کارکرم میں ہم نے انترمکھی یا انٹروورٹ اور بہرمکھی یا ایکٹروورٹ کی وشیشتاؤں کی چرچا کی تھی۔ ہم نے الیکھ کیا تھا کہ ہم سبھی نے اپنے جیون میں انترمکھتا اور بہرمکھتا کا انوبھو کیا ہے۔ ہم سبھی کچھ حد تک بہرمکھی ہیں، اور کیول ہماری بہرمکھتا کی سیما ہی ایک دوسرے سے بھن ہوتی ہے۔ سوبھاوک سی بات ہے، اگر آپ اپنے متر کی تلنا میں کم بہرمکھی ہیں تو آپ مان سکتے ہیں کہ آپ اس کی تلنا میں ادھک انترمکھی ہیں۔ دوسرے شبدوں میں، آپ کی بہرمکھتا جتنی کم ہوگی آپ اتنے ادھک انترمکھی ہو سکتے ہیں۔
انترمکھی لوگ خود کو ساماجک گتیویدھیوں سے دور رکھنا پسند کرتے ہیں۔ انترمکھی لوگوں کو خود کو پربندھت کرنے کے لیے آتم نرکشن اور سوچ وچار کا اوسر پردان کیا جانا چاہیے۔ انہیں کسی بھی حالت میں ایسی یوجناؤں میں شامل نہیں کیا جانا چاہیے جس کا نتیجہ ترنت حاصل کرنا ہو، کیونکہ سمیکشا، وشلیشن اور یوجنا کے مادھیم سے چیزوں کو پربندھت کرنے میں سمے لگتا ہے۔ ان لوگوں کو کام کے لیے شانت اور شانتی پورن ماحول کی ضرورت ہوتی ہے۔ ادھکانش بہرمکھی لوگوں کو بیٹھک بازی اور پارٹیوں میں شامل ہونا پسند ہے۔ یہ لوگ کاریہ کرتے ہیں، بولتے ہیں اور پھر سوچتے ہیں۔ بہرمکھی لوگوں کو اکثر باہری پروسیسر کے روپ میں جانا جاتا ہے، جس کا مطلب ہے کہ وہ نرنے لیتے سمے اور سمادھان نکالتے سمے باہری جانکاری اور سروتوں پر بھروسہ کرتے ہیں۔ وہ اپنے دماغ پر زور ڈالنے کے بجائے اپنی کشمتاؤں اور شاریرک شکتی پر بھروسہ کر کے کام کرتے ہیں۔
بہرمکھی لوگوں کی ایک اور وشیشتا یہ ہے کہ وہ دوستوں کا نیٹورک بنانا اور سماج کے وبھن ورگوں کے بیچ بات چیت کرنا پسند کرتے ہیں۔ یہی کارن ہے کہ ہر کوئی سمدائے، اسکول، وشوودیالے اور کاریہ استھل میں بہرمکھی لوگوں کو بہت جلدی پہچان لیتا ہے۔ وہ الگ الگ سموہوں میں شامل ہوتے ہیں اور الگ الگ لوگوں کی بات چیت میں موجود رہنا پسند کرتے ہیں، اس لیے یہ لوگ سموہوں، کلبوں اور ساتھیوں کا ایک بڑا نیٹورک تیار کرتے ہیں۔ سموہ میں اور لوگوں سے گھرے رہنے پر وہ ادھک سرکشت محسوس کرتے ہیں، کیونکہ اکیلے رہنے سے انہیں گھبراہٹ ہوتی ہے۔
دوستو، اس سیدانتک سمجھ کے انوسار انترمکھتا اور بہرمکھتا ایک ٹائپولوجی ہونے کے بجائے ایک تار کی طرح جڑے ہوئے ہیں، انہیں الگ نہیں کیا جا سکتا۔ آسان شبدوں میں کہیں تو اس کا مطلب یہ ہے کہ ہم سبھی الگ الگ سطر پر انترمکھی اور بہرمکھی ہیں، इसलिए जो व्यक्ति मंथन करना पसंद करता है उसे सामाजिक परिस्थितियों में रहना और नए समूह के साथ बातचीत करना भी पसंद हो सकता है। हालांकि ऐसे लोग भी हैं जो बहिर्मुखी हैं, लेकिन बड़े समूहों में रहना बिल्कुल भी पसंद नहीं करते हैं।
दोस्तों, कार्यक्रम के इस भाग में हम फैसिलिटेशन स्किल और उसे हासिल करने की तकनीक पर चर्चा करेंगे। फैसिलिटेशन स्किल या सुविधा कौशल वाला व्यक्ति लोगों की प्रभावी ढंग से और कुशलता के साथ मदद कर सकता है। लचीलापन, समय प्रबंधन ऐसी फैसिलिटेशन स्किल तकनीक है जो लोगों को अपने दैनिक जीवन में प्रगति करने और अपने दैनिक जीवन में सफलता प्राप्त करने में मदद करती है। इस कौशल का अभ्यास करने और उसे मजबूत बनाने से नौकरी खोजने और नौकरी मिलने के बाद कार्य स्थल पर भी मदद मिलती है।
फैसिलिटेशन तकनीक एक ऐसी तकनीक है जिसके कारण आप लोगों की प्रगति और सफलता में अपनी भूमिका अदा कर सकते हैं। तैयारी, दिशा निर्देश, लचीलापन, सक्रियता और समय प्रबंधन फैसिलिटेशन स्किल के कुछ उदाहरण हैं। सुविधा प्रदान करने का कौशल प्रत्यक्ष प्रबंधक बनना नहीं बल्कि दूसरों को योगदान देना है।
दरअसल आप फैसिलिटेटर के रूप में अपने समूह को सुविधा तकनीकों के साथ व्यवस्थित करते हैं और एक सामान्य लक्ष्य निर्धारित करते हैं जिसमें हर कोई अपनी भूमिका निभा सकता है। फिर आप बातचीत को एक सामान्य लक्ष्य की ओर ले जाते हैं और लक्ष्य हासिल करने के लिए आपके समूह को जो कुछ भी चाहिए वो प्रदान करते हैं। फैसिलिटेटर का मुख्य लक्ष्य सीधे तौर पर शामिल हुए बिना भागीदारी और रचनात्मकता को प्रोत्साहित करके टीम को निर्देशित करना होता है।
कार्य प्रक्रिया में फैसिलिटेटर फैसिलिटेशन के बजाय प्रबंध करने और सहायक और प्रभावित करने वाला होता है। इसलिए फैसिलिटेशन महत्वपूर्ण है क्योंकि ये समूहों और टीमों को प्रगति करने में सक्षम बनाती है। यहाँ हम इस विषय के महत्वपूर्ण कारणों की चर्चा करने जा रहे हैं।
फैसिलिटेटर क्योंकि एक निष्पक्ष व्यक्ति होता है, इसीलिए वो टीम के दोनों पक्षों की बात ध्यान से सुनता है और किसी संयुक्त बिंदु पर पहुंचकर समस्या का समाधान निकालता है। इसके अलावा फैसिलिटेटर समूह की प्रगति के लिए जो भी आवश्यक होता है वो करता है। निर्धारित समय सीमा के भीतर प्रगति के लिए समय दक्षता आवश्यक है। इसके अलावा फैसिलिटेटर वो व्यक्ति होता है जो लोगों को समूह की समस्याओं को हल करने और समूह के अंतिम लक्ष्य को प्राप्त करने के लिए प्रोत्साहित करता है। वो इस बारे में निष्पक्ष रहता है कि समूह अपने अंतिम लक्ष्य को कैसे प्राप्त करता है। वो तब तक अपनी जिम्मेदारी निभाता है जब तक कि समूह सफलतापूर्वक परिणाम प्राप्त नहीं कर लेता।
फैसिलिटेशन तकनीकों में से एक निर्देशों का प्रबंध करना और उन्हें व्यवस्थित करना है। दिशा निर्देश समूह के सदस्यों को परियोजना की शुरुआत से ही एक सामान्य लक्ष्य रखने की अनुमति देते हैं। आमतौर पर प्रगति उस समय तेजी से होती है जब समूह के सभी सदस्य इन दिशा निर्देशों से अवगत होते हैं और उन्हें पता होता है कि फैसिलिटेटर क्या चाहता है।
फैसिलिटेशन की एक अन्य तकनीक निष्पक्षता है। निष्पक्षता का अर्थ है कि टीम वर्क में निष्पक्षता बनाए रखने की क्षमता। एक फैसिलिटेटर के रूप में तटस्थता महत्वपूर्ण है क्योंकि यह आपको एजेंडा निर्धारित किए बिना टीम का मार्गदर्शन करने की अनुमति देती है। इससे कोई फर्क नहीं पड़ता कि टीम के सदस्य क्या चाहते हैं, आपकी टीम की सफलता आपकी सर्वोच्च प्राथमिकता होती है। इसके अलावा फैसिलिटेटर लोगों को संवाद में भाग लेने के लिए प्रोत्साहित करता है, जिससे आमतौर पर प्रगति होती है। समूह के सदस्यों को प्रोत्साहित करने से सबसे शर्मीले लोग भी बातचीत में शामिल होते हैं।
फैसिलिटेशन की एक अन्य तकनीक तैयार रहना है। तैयार रहना समूह की प्रगति और सुविधा के प्रभावी कारकों में से एक है। एक फैसिलिटेटर जो खुद तैयार रहता है, वो समूह को एक सामान्य लक्ष्य की ओर ले जाने के लिए आवश्यक संसाधन जुटाने में सक्षम होता है। लचीलापन एक अन्य तकनीक है। लचीलापन दरअसल परिवर्तन के अनुकूल ढलने की क्षमता है। जरूरत पड़ने पर फैसिलिटेटर टीम के वर्तमान परिप्रेक्ष्य और मानसिकता के मद्देनजर ऐसा करता है। सक्रियता से सुनना भी सुविधा तकनीकों में से एक है, और इसमें समूह के प्रत्येक सदस्य पर पूरा ध्यान दिया जाना चाहिए। लोग तब अधिक मददगार होते हैं जब उन्हें लगता है कि कोई उनकी बात सुन रहा है। फैसिलिटेटर को यह सुनिश्चित करना चाहिए कि वो प्रत्येक व्यक्ति की बात सुने। सामूहिक परियोजनाओं या बैठकों के दौरान प्रगति सुनिश्चित करने के लिए एक फैसिलिटेटर अपने समय प्रबंध कौशल का भी उपयोग करता है।
एक बेहतरीन फैसिलिटेटर बनने के लिए आपको अपनी ताकत विकसित करने, अपनी कमजोरियों को स्वीकार करने और फैसिलिटेशन प्रदान करने के अवसरों की तलाश करने की आवश्यकता है। अगर आप कभी किसी समूह का प्रबंधन करने की स्थिति में हो, तो एक नेता की तरह कार्य करने के बजाय फैसिलिटेशन प्रदान करने वाली शक्तियों का इस्तेमाल करें। इस तरह से आप संभवतः अधिक प्रगति करेंगे और अपने लक्ष्यों को अधिक सफलता से प्राप्त कर सकेंगे। इससे पहले कि आपको फैसिलिटेशन का मौका मिले, अपने कमजोर बिंदुओं को तलाश करें और उन्हें मजबूत करना बेहतर करें।
अगर आप हमेशा फैसिलिटेशन के अवसरों की तलाश में रहते हैं, तो ये आपके लिए एक बेहतरीन अभ्यास हो सकता है। चाहे आप 2 लोगों की मदद कर रहे हों या 20 लोगों की, आप अपने कौशल का अभ्यास करके एक फैसिलिटेटर के रूप में सफल हो सकते हैं।
कामकाजी लोगों के लिए फैसिलिटेशन तकनीक जानना बहुत जरूरी है। इस क्षेत्र में कई तकनीकें हैं जिनका उपयोग हम इस संबंध में कर सकते हैं। सामान्य तौर पर सक्रिय रूप से सुनना एक सामाजिक कौशल है। जैसा कि हमने पहले बताया था कि इसे फैसिलिटेशन कौशल की महत्वपूर्ण तकनीकों में से एक माना जाता है, इसीलिए अपने सहकर्मियों की बात सुनने और सभी पर ध्यान देने की पूरी कोशिश करें। अपने समूह के प्रत्येक सदस्य को सक्रिय रूप से सुनकर आप अपने सहकर्मियों के प्रति अत्यधिक सम्मान दिखा सकते हैं, क्योंकि उन्हें लगेगा कि आप उनकी बात सुन रहे हैं। कार्यस्थल पर इस कौशल का अभ्यास करने से अन्य लोग आपको अपने समूह के अगले प्रोजेक्ट के लिए एक फैसिलिटेटर के रूप में चुनने की इच्छा जताएंगे।
जब आप लगातार सुधार के बारे में सोचते हैं, तो आपकी फैसिलिटेशन तकनीक मजबूत होती है। उदाहरण के लिए, जब किसी प्रोजेक्ट को वीकेंड से पहले समाप्त करने की आवश्यकता होती है, तो आवश्यक प्रगति के बारे में सोचने से स्वाभाविक रूप से काम करना आसान हो जाता है। समय प्रबंधन सुविधा और प्रगति के महत्वपूर्ण घटकों में से एक है। उदाहरण के लिए, जब आपका प्रबंधक आपको कोई कार्य सौंपता है जिसे आपको उसी दिन पूरा करना है, तो कार्य को विभाजित करें और प्रत्येक हिस्से को कुशलतापूर्वक पूरा करने के लिए स्वयं को खास समय दें। आप अपने समय का प्रबंधन करने में जितना अधिक प्रभावी होंगे, आप उतने ही प्रभावशाली ढंग से पूरे समूह के लिए समय प्रबंधन कर सकेंगे। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
इन्ना लिल कुरआन या वास्तव में यह कुरान वह मार्ग दिखाता है जो सबसे ज्यादा सीधा है और ईमान वालों को जो अच्छे काम करते हैं शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
कुरान ईश्वरीय चमत्कार।
श्रोताओ, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मैं हूं जहरा जैदी और कार्यक्रम में मेरा साथ दे रहे हैं हसन अब्बास। तो आइए पहले सूरह फुरकान की आयत नंबर 41 और 42 की तिलावत सुने।
وَإِذَا رَأَوْكَ إِنْ يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَذَا الَّذِي بَعَثَ اللَّهُ رَسُولًا إِنْ كَادَ لَيُضِلُّنَا عَنْ آلِهَتِنَا لَوْلَا أَنْ صَبَرْنَا عَلَيْهَا وَسَوْفَ يَعْلَمُونَ حِينَ يَرَوْنَ الْعَذَابَ مَنْ أَضَلُّ سَبِيلًا।
और हे पैगंबर, वे जब भी आपको देखते हैं तो आपका परिहास करते हैं और कहते हैं कि क्या ये वही हैं जिन्हें ईश्वर ने पैगंबर बनाकर भेजा है। अगर हम मूर्तियों की पूजा पर डटे न होते तो इन्होंने तो हमें अपने पूज्यों की ओर से भटका ही दिया होता। और शीघ्र ही जब वे दंड को देखेंगे तो उन्हें पता चल जाएगा कि कौन अधिक पद भ्रष्ट है।
इससे पहले की आयतों में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के साथ अनेक ईश्वरवादियों के रवैये का उल्लेख किया गया था। ये आयतें भी उसी क्रम को जारी रखते हुए कहती हैं कि जब भी पैगंबर से उनका सामना होता है तो वे उनकी बातों व विचारों को सुनने और उनके बारे में विचार करने के स्थान पर उनका मजाक उड़ाते हैं और कहते हैं कि क्या इसी व्यक्ति को ईश्वर ने हमारा पैगंबर बनाया है जिसके पास न तो धन है न कोई पद है और जो बचपन से ही अनाथ के रूप में बड़ा हुआ है। यदि हम अपनी मूर्तियों के प्रति वफादार न रहें तो वो शीघ्र ही हमें पदभ्रष्ट करके हमारे पूर्वजों के मत से हमें दूर कर देगा।
ईश्वर अनेक ईश्वरवादियों की इस प्रकार की तर्कहीन बातों के जवाब में उनसे कहता है कि जब तुम दंड के चिन्हों को देखोगे तब तुम्हारी समझ में आ जाएगा कि पदभ्रष्ट कौन था। तुम अपने आप को मार्गदर्शी समझते हो जबकि तुम्हारे पास मूर्ति पूजा के लिए अपने पूर्वजों के अनुसरण के अतिरिक्त कोई अन्य तर्क ही नहीं है।
इन आयतों से हमने सीखा कि जिनके पास तर्क नहीं होता वे दूसरों का परिहास करने और मजाक उड़ाने के अतिरिक्त कुछ नहीं करते। ये काफिरों का हमेशा का रवैया है।
जिसमें घमंड और हठधर्म होता है वो सत्य को स्वीकार नहीं करता। इसी कारण बहुत से लोगों में कुफर का कारण एकेश्वरवादियों के तर्क की कमजोरी नहीं बल्कि स्वयं उनका हठधर्म है।
असत्य नहीं बल्कि सत्य के मार्ग पर डटे रहना मूल्यवान है क्योंकि असत्य पर आग्रही हठधर्म है।
आइए अब सूरह फुरकान की आयत नंबर 43 की तिलावत सुने।
أرأيت من اتخذ إلهه هواه أفأنت تكون عليه وكيلا।
हे पैगंबर, क्या आपने उसे देखा जिसने अपनी आंतरिक इच्छा को अपना प्रभु बना रखा है, तो क्या आप उसके मार्गदर्शन का जिम्मा ले सकते हैं?
ये आयत पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम को संबोधित करते हुए कहती है कि काफिर और अनेक ईश्वरवादी आपकी बात को स्वीकार नहीं करेंगे क्योंकि ये उनकी आंतरिक इच्छाओं से मेल नहीं खाता। वे चाहते हैं कि जो कुछ उनका दिल चाहता है वही करें। उन्हें उस काम की अच्छाई या बुराई से कोई मतलब नहीं होता। उनके लिए बुद्धि की बात नहीं बल्कि अपनी आंतरिक इच्छाओं की पूर्ति महत्वपूर्ण है।
इस आधार पर पैगंबर को इस बात की आशा नहीं रखनी चाहिए कि जिन लोगों ने अपनी बुद्धि व प्रवृत्ति को अलग रख दिया है वे उनकी सत्य बात को सुनकर उसे स्वीकार करेंगे और वे उनका मार्गदर्शन कर सकेंगे।
इस आयत से हमने सीखा कि कुफर व अनेकेश्वरवाद की जड़ तर्क व बुद्धि नहीं बल्कि आंतरिक इच्छाएं हैं।
ईश्वर की खोज हर मनुष्य की प्रवृत्ति में मौजूद है किंतु कुछ लोग उसकी सही पहचान में कि जो अनन्य ईश्वर है गलती कर बैठते हैं।
ईमान का मूल्य उसे विवश होकर मानने में नहीं बल्कि उसके स्वेच्छा से किए गए चयन में है। अतः ईश्वरीय पैगंबर इस बात के ठेकेदार नहीं है कि जिस प्रकार से भी संभव हो लोगों को सीधे मार्ग पर ले आए।
आइए अब सूरह फुरकान की आयत नंबर 44 की तिलावत सुने।
أم تحسب أن أكثرهم يسمعون أو يعقلون إن هم إلا كالأنعام بل هم أضل سبيلا.
हे पैगंबर, क्या आप ये समझते हैं कि उनमें से अधिकतर लोग सत्य को सुनते और उसके बारे में चिंतन करते हैं? वे तो बस चौपायों की तरह हैं, बल्कि उनसे भी अधिक पदभ्रष्ट।
ये आयत पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम और ईमान वालों को सांत्वना देते हुए कहती है कि अनेक ईश्वरवादियों के बुरे व्यवहार और बुरे कथनों से दुखी न हों और अकारण उनके लिए न कुढ़ें, क्योंकि वे न तो अपनी बुद्धि से काम लेते हैं कि सत्य को समझ सकें और न उनके पास सुनने वाले कान हैं कि सत्य बात को सुनकर उसे स्वीकार कर सकें। इस दृष्टि से वे चौपायों की भांति हैं कि जो न अपने मालिक की बात समझते हैं और न ही उनके पास बुद्धि होती है कि जिसके आधार पर वे फैसला करके कदम उठा सकें।
वस्तुतः यदि हम ध्यान से सोचें तो ये लोग चौपायों से अधिक दिग्भ्रमित हैं, क्योंकि चौपायों के पास सोचने समझने की शक्ति नहीं होती, इसीलिए वे इस प्रकार जीवन बिताते हैं और वे जैसे हैं उससे आगे नहीं बढ़ सकते। जबकि मनुष्यों के पास बुद्धि और सोचने समझने की शक्ति है और उनके लिए प्रगति का मार्ग प्रशस्त है, परंतु कुछ लोग इस साधन से लाभ नहीं उठाते।
कुरान मजीद काफिरों और विरोधियों के संबंध में भी न्याय से काम लेता है और उन सभी को ऐसा नहीं कहता, बल्कि वो कहता है कि उनमें से अधिकांश ऐसे हैं ताकि धोखा खाए हुए निर्दोष लोगों को उनसे अलग किया जा सके।
इस आयत से हमने सीखा कि पशु में बुद्धि नहीं होती कि वो अच्छे या बुरे को समझे या सत्य व असत्य में अंतर कर सके, किंतु पदभ्रष्ट मनुष्य बुद्धि रखने के बावजूद सत्य और असत्य के अंतर को समझने की कोशिश नहीं करता, या फिर समझने के बावजूद उसका इनकार कर देता है।
मार्गदर्शन प्राप्त करने की राह सत्य के संदेश को सुनना और उसके बारे में चिंतन करना है। ईश्वरीय संदेश वही बाहरी तर्क है और यदि वो मनुष्य के कान तक पहुंच जाए तो उस तर्क का पूरक बुद्धि होगी।
जो ईश्वरीय मार्गदर्शन को स्वीकार करता है उसे मानवीय प्रतिष्ठा प्राप्त है, और जो लोग सत्य के विरुद्ध उठ खड़े होते हैं ईश्वर की दृष्टि में वे चौपायों से भी तुच्छ हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें के साथ आपकी सेवा में हाजिर है कायम रिजवी का सलाम स्वीकार कीजिए। आज हम इस्लामी क्रांति के वरिष्ठ नेता की नज़र में राजनैतिक शक्ति को व्यवहारिक बनाने के विषय पर चर्चा करेंगे। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह रुज़्मा सैयद अली खामेनेई इस्लामी सरकार के गठन की आवश्यकता और राजनैतिक शक्ति पैदा करने को पैगंबर इस्लाम की बेसत या उनकी पैगंबरी की घोषणा से प्राप्त मूल्यों को व्यवहारिक बनाने का साधन बताते हैं। सुप्रीम लीडर कहते हैं कि अगर हम ये चाहते हैं कि इन शिक्षाओं को समाज की आस्था के माहौल में सही अर्थों में व्यवहारिक बनाएं, अगर हम ये चाहते हैं कि ये मूल्य जनता के व्यवहार और कर्मों में दिखाई दें, अगर हम ये चाहते हैं कि ये कानून और नियम जो विकास और प्रगति का साधन है व्यवहारिक बने, तो हमें राजनीतिक शक्ति की ज़रूरत पड़ती है। इस्लामी क्रांति के वरिष्ठ नेता कहते हैं कि अगर राजनीतिक शक्ति ना हो तो शक्तिशाली और गुंडे लोग कंट्रोल में नहीं आते। गुंडों और साम्राज्यवादियों के सैनिक और धनाढ्य लोग उनके साथ पैंग से पैंग मिलाते हुए आगे बढ़ते हैं, यानी पैगंबरी का वो मकसद पूरा नहीं होगा। اسی لیے پوتر قرآن میں کہا گیا ہے، ہم نے کسی رسول کو بھی نہیں بھیجا کنتو کیول اس لیے کہ ایشوری آدیش سے اس کا انوسرن کیا جائے۔ یہ ہمارے پیغمبر سے سمبندھت نہیں ہے، دنیا کے سارے پیغمبروں سے سمبندھت ہے۔ سپریم لیڈر کہتے ہیں کہ ایشوریہ دوت وبھن دیشوں میں آئے تاکہ لوگ ان کا انوسرن کرے، جنتا ان کا انوسرن کرے۔ اس لیے جب وہ مدینے سے آئے تاکہ پیغمبر اسلام کو نمنترن دے اور ان سے آہوان کرے کہ وہ مدینے کی اور ہجرت کر جائیں، ٹھیک اسی سمے پیغمبر اسلام سے انہوں نے بیعت کی۔ بیعت ارتھات آپ لوگ ہمارے آدیش کے ادھین ہوں گے، ہم وہاں کیول اسی شرط پر آئیں گے۔ اس کے بعد جب پیغمبر اسلام مدینے پہنچے تو انہوں نے جو کام سب سے پہلے انجام دیا وہ راجنیتک اور ساماجک شکتی کا گٹھن کرنا تھا، ارتھات سرکار کا گٹھن کرنا۔ اس لیے یہ پیغمبر کے ضروری کاموں میں سے ایک کام تھا۔ اسلامی کرانتی کے ورش نیتا کہتے ہیں کہ البتہ پیغمبروں کے بہت زیادہ دشمن بھی تھے۔ جب سرکار کا گٹھن ہوتا ہے تو باہری دشمن بھی اس میں بڑھ جاتے ہیں۔ سرکار کا گٹھن ہوتے ہی آنتک دشمنوں کے علاوہ باہری دشمن بھی اس میں بڑھ جاتے ہیں، یہ بات سب کو معلوم ہے۔ سپریم لیڈر کا کہنا ہے کہ اس لیے کہ باہری دشمن زیادہ سیاست میں مہارتھی نہ ہو، ان کے پاس راجنیتک شکتی بھی ہو تب بھی زیادہ اہمیت نہیں دی جاتی۔ جو بھی کوئی بات کرتا ہے اس پر زیادہ دھیان نہیں دیا جاتا۔ جب راجنیتک ستا تک پہنچے تب باہری دشمن جو نیائے کا ورودھ ہوتا ہے، وہ جو آزادی کا مخالف ہے، وہ جو انسان کو اچھا جیون بتانے اور سوتنتر جیون گزارنے کے حق کا ورودھی ہے، نشچت روپ سے ان کا ورودھ کیا جاتا ہے۔ دوستو کارکرم کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
فارسی ساہتیہ کا انمول رتن۔
دوستو کارکرم فارسی ساہتیہ کا انمول رتن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور اختر رضوی کا سلام سویکار کیجیے۔
دوستو ایک ایرانی کوی حکیم ابو محمد الیاس بعد میں نظامی گنجوی کے نام سے مشہور ہو گئے۔ وہ 12ویں عیسوی کے ایران کے وکھیات کویوں میں تھے۔ جیسا کہ ہم آپ کو بتا چکے ہیں کہ نظامی گنجوی کی رچناؤں میں سے ایک کا نام مخزن الاسرار تھا۔ نظامی نے اس کی تلناتمک لمبی بھومکا لکھی۔ اس بھومکا کے بعد انہوں نے اپنے وچاروں کو کچھ لیکھوں کے روپ میں پیش کیا۔ ان لیکھوں کی سنکھیا 20 ہے، جن کو مقالات کے نام سے جانا جاتا ہے۔ ہر لیکھ ایک مقالات ہے جس میں الگ الگ وشیوں پر نظامی کے وچار پڑھنے کو ملتے ہیں۔
دوستو ہم ایرانی ساہتیہ کار حکیم ابو محمد الیاس نظامی گنجوی کے رچنا پنج گنج کے بارے میں چرچا کرتے آ رہے ہیں۔ اب ہم ان کی رچنا پنج گنج کے دوسرے بھاگ کو شروع کرنے جا رہے ہیں جو خسرو اور شیرین سے سمبندھت ہے۔ یہاں پر یہ سوال پیدا ہوتا ہے کہ نظامی نے فارسی ساہتیہ میں پائے جانے والے بہت سی پریم کہانیوں میں سے خسرو اور شیرین کی کہانی کا چہن کیا۔ اس کا ایک کارن تو یہ بھی ہو سکتا ہے کہ فارسی ساہتیہ میں بہت سی پریم کہانیوں کو کئی بار دہرایا گیا ہے۔ نظامی چاہتے تھے کہ وہ کوئی ایسی کہانی پیش کریں جس کو ادھک دہرایا نہ گیا ہو۔
حالانکہ فارسی ساہتیہ کے وشو وکھیات کوی حکیم ابو القاسم فردوسی کے شاہنامے میں یہ کہانی ملتی ہے، لیکن اس کو وستار سے نہیں بلکہ سنشیپ میں پیش کیا گیا ہے۔ نظامی گنجوی کو پہلے سے شاہنامے سے وشیش پرکار کا لگاؤ تھا۔ ان کا ماننا ہے کہ جس سمے فردوسی نے شاہنامہ لکھا تھا اس سمے ان کی آیو لگ بھگ 60 ورش کی تھی۔ اس آیو میں کسی کوی سے پریم کے بارے میں کویتا لکھنے کو اچھا نہیں مانا جاتا۔ حالانکہ فردوسی نے شاہنامے میں خسرو اور شیرین کی کہانی کو ایتیاسک آیاموں پر دھیان کیندرت کیا۔ اسی کے ساتھ انہوں نے کچھ رن شیتر سے سمبندت باتیں بھی اس کہانی میں پیش کی ہیں۔
نظامی جس نگر میں رہا کرتے تھے اس کا نام گنجے تھا۔ ان کے نگر میں خسرو اور شیرین کی کہانی پراچین کال سے پرچلت تھی۔ بتایا جاتا ہے کہ وہ لوگ جو پراچین کال میں گنجے نگر سے بغداد یا پھر مکے جایا کرتے تھے، انہوں نے راستے میں اس کہانی سے سمبندت کچھ باتوں کو دیکھا تھا۔ خسرو نے شاہرود نامک جو نگر بنایا تھا وہ یاتریوں کے مارگ میں پڑتا تھا۔ اسی پرکار سے بیستون نامک کیریکٹر جو اس کہانی سے سمبندت بتایا جاتا ہے، وہ ہی یاتریوں کی نگاہوں کے سامنے تھا۔
راستے کے پتھروں پر خسرو پرویز کے گھوڑے شبدیز کا چتر انکت تھا، جو لوگوں کے دماغ میں کہانی کو پنرجیوت کرتا تھا۔ عراق کے مدائن نگر میں خسرو پرویز کے محل کے کھنڈہر اس کے کال کی گاتھا سناتے ہیں۔ قصر شیرین نامک یہ محل خسرو پرویز کی داستان کو دلوں میں زندہ کرتا ہے۔ اس کے اترکت فردوسی کے شاہنامے کے چرتر اس کال کے لوگوں کی زبان پر ہوا کرتے تھے۔ عام انسان سے لے کر شاسک ورگ تک ان چرتروں سے بھلی بھانت اوگت تھے۔ اس پرکار سے اس نے نہ کیول عام لوگوں کو بلکہ خاص لوگوں کو بھی پربھاوت کر رکھا تھا۔
نظامی گنجوی کی یہ اچھا تھی کہ وہ شیرین اور خسرو کی پریم کہانی کو اسی ڈھنگ سے پیش کریں جس ڈھنگ سے وہ ان کے نگر میں پرچلت رہی ہے۔ اس سے سمبندت دوسری باتوں کو پیش کرنے کے لیے شاہنامے میں پائی جانے والی باتوں کو اپنی رچنا میں لانا ضروری تھا۔ اگر ایسا ہوتا تو پھر فردوسی کے شاہنامے اور نظامی کی رچنا کی آپس میں تلنا کی جانے لگتی۔ اس سے بچنے کے لیے نظامی نے اپنی رچناؤں میں گدھیاتمک دوسرے وزن چنے۔ یہ وہ گدھیاتمک وزن تھے جو ان کی رچنا کے انروپ تھے۔
دوستوں، خسرو کے بارے میں فردوسی نے جو کچھ بیان کیا تھا، نظامی نے اپنی رچنا میں اس کا الیکھ نہیں کیا، بلکہ انہوں نے کہانی کے کیول اسی بھاگ کو لیا جو ایتیاسک واستوکتاؤں سے سمبندت تھا۔ اس کے اترکت ان کے یہاں اس کہانی سے سمبندت جو وچار پائے جاتے تھے ان کو انہوں نے اپنی رچنا میں ستھان دیا۔ نظامی نے ایسا کیوں کیا، اس کا کارن بتاتے ہوئے ان پر شوھ کرنے والے کہتے ہیں کہ اس کی دو وجہیں ہو سکتی ہیں۔ پہلا کارن تو یہ ہے کہ نظامی نے اس کو دل کی گہرائیوں سے لکھا ہے۔ انہوں نے اپنی پریمیکا آفاق کی مرتیو کے بعد بھاو وبھور ہو کر یہ رچنا لکھی۔
دوسرا کارن یہ کہ نظامی کے کال کے شاسک اور مہان لوگ اسی شیلی کو پسند کیا کرتے تھے۔ پراچین آذربائیجان کے شاسک اتابک جہان پہلوان کو ساہتیہ اور سنگیت سے لگاؤ تھا، اور اس کو خسرو اور شیرین کی کہانی کا پتہ تھا۔ اس بارے میں اسے پہلے سے ہی انہوں نے پڑھ رکھا تھا۔ یہی کارن ہے کہ اپنی رچنا کو پورا کرنے کے بعد نظامی گنجوی نے اس کو پراچین آذربائیجان کے شاسک کو بھینٹ کیا۔ خسرو اور شیرین کی کہانی نظامی کے لیے کئی آیاموں سے مہتو رکھتی تھی۔
ایک تو یہ تھا کہ ان کے کال کے لوگوں کے بیچ یہ بہت عام تھی، اور دوسرا یہ کہ یہ کہانی ان کو ان کی دھرم پتنی آفاق کی یاد دلاتی تھی جن کا ندھن ہو چکا تھا۔ اس کو پڑھ کر ان کو اپنے وگت کے دن یاد آتے تھے جن کو سوچ کر وہ ان میں ڈوب جایا کرتے تھے۔ ایران کے ساہتیہ ایوم اتہاس کے استاد زرین کوپ کے انوسار اپنی پتنی کی اچانک موت سے نظامی بہت دکھی تھے۔ وہ ادھکانش سمے ان کے ویوگ میں پریشان رہا کرتے تھے۔ خسرو اور شیرین کی کہانی کا الیکھ کر کے نظامی اپنی پرانی یادوں کو دہراتے تھے۔ اسی کے ساتھ وہ اپنے ویکتتو کو پوری طرح سے دوسری باتوں سے بچانا چاہتے تھے۔
اپنی رچنا کو پیش کرنے میں نظامی نے اس پرکار کا ویوہار کیا کہ ان کے کچھ متروں نے ان کی آلوچنا بھی کی، حالانکہ ان آلوچکوں کو یہ بات پتا نہیں ہے کہ دھارمک پروتی رکھنے والے کوی اس پرکار کی پریم کہانیوں کو آنند کے لیے نہیں بلکہ اس کے مادھیم سے وہ اپنی ساہتک شکتی کا پردرشن کرتے ہیں۔ کہتے ہیں کہ ایک بار نظامی کے دوست ان کے پاس آئے اور انہوں نے نظامی کو یہ سمجھانے کا پریاس کیا کہ تم اس پرکار کی رچناؤں کو پیش کرنے سے بچو کیونکہ یہ صحیح نہیں ہے۔
دوستو، جب نظامی گنجوی نے اپنے دوست کو شیرین اور خسرو کی کہانی کے کچھ انیہ بھاگ سنائے تو وہ اس سے بہت پربھاوت ہوئے۔ نظامی کے متر اس سے اتنا ادھک پربھاوت ہوئے کہ انہوں نے ان سے کہا کہ جتنی جلدی ہو سکے تم اپنی اس رچنا کو پورا کرو۔ اسی کے ساتھ انہوں نے نظامی کو سمبودھت کرتے ہوئے یہ بھی کہا کہ تم اس رچنا کو پورا کرنے کے بعد یہاں سے چلے جاؤ، کیونکہ گنجے میں کوئی اس کے مہتو کو سمجھنے والا نہیں ہے۔ اگر تم اس کو کہیں باہر جا کر پیش کرو گے تو اس سے تمہاری کھیاتی اور زیادہ ہوگی اور تم کو دور دور تک پہچانا جائے گا۔
یہ سننے کے بعد نظامی نے ان کو شانت کیا اور کہا کہ مجھ کو درباروں کے چکر لگانا اور شاسکوں کی ہاں میں ہاں ملانا پسند نہیں ہے، میں اپنے ہی نگر میں رہنا چاہتا ہوں۔ نظامی نے کہا تھا کہ میں باہر کی کھیاتی سے اچھا اس بات کو سمجھتا ہوں کہ اپنے ہی نگر میں کہیں کونے میں ایکانتواس میں زندگی گزاروں۔ نظامی گنجوی نے خسرو اور شیرین کی جو کہانی اپنے شبدوں میں بیان کی ہے اس کو اتہاس کے آدھار پر لکھا ہے۔ پہلے انہوں نے خسرو کے پتا اور پھر اس کے بعد ان کے جنم سے سمبندھت باتیں بتائی ہیں۔
جب ہرمز کو اپنے پتا کے استھان پر راجا بنایا گیا تو اس نے ہی اپنے پتا کی بھانتی شاسن کرنا شروع کیا۔ اس کی ابھیلاشا تھی کہ اس کے یہاں کوئی بیٹا جنم لے۔ جب اس کے یہاں بیٹا پیدا ہوا تو اس کا نام خسرو رکھا گیا۔ خسرو بہت ہی اچھے واتاورن میں پل بڑھ رہا تھا۔ 10 ورش کی آیو تک پہنچتے پہنچتے اس نے گھڑ سواری سیکھ لی تھی۔ 14 ورش کی آیو تک پہنچتے پہنچتے اس نے اپنے گرو بزرگ امید سے اپنے کال کے پرچلت گیان کو سیکھ لیا تھا۔
ہرمز یہ چاہتا تھا کہ اس کے بیٹے خسرو کو لوگ پیار کریں اور اس کی لمبی آیو کے لیے دعا کیا کریں۔ اس کو ویوہارک بنانے کے لیے اس نے قسم کھائی تھی کہ وہ ہمیشہ نیائے سے کام لے گا۔ اسی کے ساتھ اس نے دوسروں کو بھی نیائے کے ساتھ کام کرنے کا آدیش دیا تھا۔ نظامی گنجوی نے हुरमुज के व्यापक न्याय को ठीक से समझाने के लिए एक कहानी पेश की है। निजामी की इस कहानी को हम कार्यक्रम के अगले हिस्से में पेश करेंगे। तब तक के लिए अनुमति चाहते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
विज्ञान की डगर।
दोस्तों, कार्यक्रम विज्ञान की डगर के अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और सैयद निसम का सलाम स्वीकार कीजिए।
आर्सेनिक और हानिकारक प्रदूषकों की एक श्रृंखला को पूरी तरह से हटाने और पानी के लाभकारी पदार्थों को संरक्षित करने की क्षमता वाला घरेलू और औद्योगिक वाटर फिल्टर एक ईरानी नॉलेज बेस कंपनी द्वारा बनाया गया था। इस कंपनी के सीईओ के अनुसार पानी में 700 से अधिक प्रकार के हानिकारक रसायनों की पहचान की गई है, जो मुख्य रूप से औद्योगिक कचरों और शहरी सीवर के प्रवेश और बहते और भूमिगत जल में डिटर्जेंट और कीटनाशकों के प्रवेश के कारण होते हैं।
हालांकि आर्सेनिक जैसी अशुद्धियों की उपस्थिति से स्वाद और गंध में कोई बदलाव नहीं होता है, लेकिन वे पानी में सबसे खतरनाक तत्वों में से एक हैं। स्वीकार्य सीमा से अधिक भारी धातुओं, विशेष रूप से आर्सेनिक, पारा या क्रोमियम की मात्रा के साथ पीने के पानी का सेवन मानव स्वास्थ्य के लिए हानिकारक है, और ये साबित हो चुका है कि ये कैंसर के खतरे को काफी बढ़ाता है।
इस नॉलेज बेस्ड कंपनी के मैनेजर के अनुसार इकोसियो तकनीक, जो पानी से खराब पदार्थों को हटाने का सबसे प्रभावी तरीका है, इस कंपनी द्वारा विकसित किया गया था और इसका उपयोग घर, कार्यालय, ग्रामीण और शहरी आकार में जल शोधन उपकरणों में किया गया है। ये उपकरण मानव गुणवत्ता के साथ पानी को शुद्ध करते हैं और उसे फिल्टर करके प्रयोग करने में आसान बनाते हैं। अधिकांश मौजूदा उपकरणों में खतरनाक तत्वों को पूरी तरह से हटाने, पर्यावरण के साथ अनुकूलता की कमी, जटिल उपकरणों की आवश्यकता, पानी में उपयोगी खनिजों के एक महत्वपूर्ण हिस्से को हटाने और प्रदूषित जल की अस्वीकार्य मात्रा का उत्पादन जैसी समस्याएं हैं।
शोधकर्ता के अनुसार इकोसियो तकनीक में एक बहुत ही किफायती, प्रभावी और सरल विधि का उपयोग किया गया है, जिसकी प्रणाली का पेटेंट कराया गया है, जो पानी में मौजूद खतरनाक तत्वों जैसे आर्सेनिक और भारी धातुओं को दूर करने की क्षमता रखती है और कैल्शियम सहित इसके उपयोगी पदार्थों को खत्म नहीं करता। घर में आर्सेनिक और हानिकारक प्रदूषकों की एक श्रृंखला को हटाना, पानी की कठोरता और ठोस पदार्थों को कम करना, पूरी तरह से स्वचालित और निरंतर संचालन, रसोई की दीवार पर स्थापित करने की क्षमता और संचालन में आसानी, एक छोटे से कार्यस्थान के लिए उपयुक्त ग्राहक की पसंद का डिजाइन और रंग चुनने की संभावना, पानी की बर्बादी को रोकना और कम लागत के साथ घरेलू वाटर प्योरीफायर में इकोसियो तकनीक के फायदों में से हैं।
दोस्तों, आर्सेनिक के बारे में संक्षेप में जानने का प्रयास करते हैं। आर्सेनिक एक गंधहीन और स्वादहीन उपधातु है, जो जमीन की सतह के नीचे प्रचुर मात्रा में उपलब्ध है। ये रसायन विज्ञान पीरियोडिक टेबल में नाइट्रोजन, फास्फोरस, एंटीमनी और बिस्मथ सहित ग्रुप वी ए का सदस्य है। आर्सेनिक और इसके यौगिक रवेदार पाउडर और एमोरफस या कांच जैसी अवस्था में पाए जाते हैं। ये सामान्यतः चट्टान, मिट्टी, पानी और वायु में काफी मात्रा में पाए जाते हैं। ये धरती की तरह का प्रचुर मात्रा में पाए जाने वाला 26वां तत्व है।
अगर मात्रा को आधार माना जाए, आर्सेनाइट AS3 को आर्सेनिक का सबसे जहरीला स्वरूप माना जाता है। ये माना जाता है कि गंभीरता के मामले में AS3 और AS5 में जहरीलापन समान होता है। पहले ये माना जाता था कि आर्सेनिक का मिथाइलेटेड स्वरूप کم زہریلے ہوتے ہیں، مگر اب دیکھا گیا ہے کہ کافی زہریلے ہوتے ہیں۔
آرسینک کے وبھن پرکٹ سروت کون کون سے ہیں؟ اس واتاورن میں اپلبدھ آرسینک کے پرکٹ سروت میں پراکرتک اور مانو جنت سروت اس طرح ہے۔ پراکرتک آرسینک یکت گاد سے بھوجل میں آرسینک کا رساؤ، مٹی میں آرسینک کا رسنا اور گھلنا، مانو جنت کرشی رسائن، دیمک رودھی جیسے رسائنک تتو، اودیوگک سروت، کھنج سنشودھن، کھنج سنشودھن کے حمل، اپشیشٹ کا نستار، جیو ایندھن کا جلنا آدی۔
آرسینیکوسس کیا ہے؟ آرسینک مانو شریر کے لیے زہریلا اثر پیدا کرتا ہے۔ آرسینک پوائزننگ کو چکتسی بھاشا میں آرسینیکوسس کہتے ہیں۔ یہ شریر میں اپلبدھ آوشک انزائم پر نکاراتمک پربھاؤ چھوڑتا ہے اور جس کی وجہ سے شریر کے بہت سے انگ کام کرنا بند کر دیتے ہیں، انت میں اس کی وجہ سے روگی کی موت ہو جاتی ہے۔
آرسینک مانو شریر کو کس طرح پربھاوت کرتا ہے؟ پینے کے پانی میں موجود آرسینک آنتوں دوارا اوشوشت کر لیا جاتا ہے، وہاں سے رکت واہنیاں انہیں وبھن انگوں تک پہنچاتی ہیں۔ شریر میں اوشوشت آرسینک کی ماترا کا پتہ ناخون اور بال کے نمونوں سے لگایا جا سکتا ہے۔ سامانیتا مانو شریر آرسینک کے بہت کم ماترا کا عادی ہوتا ہے جو موتر کے ذریعے باہر نکل جاتا ہے۔ اگر ادھک ماترا میں آرسینک کا سیون ہونے لگے تو یہ شریر کے اندر ہی رہ جاتا ہے اور آرسینک شریر پر طرح طرح کے نکاراتمک اثر چھوڑتا رہتا ہے۔ پر آرسینک کیسے اور کیا اثر کرتا ہے، ابھی بہت کام ہونا باقی ہے۔
پیجل میں آرسینک کہاں سے اور کیسے آتا ہے؟ چونکہ یہ واتاورن میں پراکرتک روپ سے موجود ہے، اس کے علاوہ کچھ کرشی اور اودیوگک گتیویدھیوں کے کارن بھی ایسا ہو جاتا ہے۔ یہ بھوجل اتوا سطحی جل میں گھل جاتا ہے اور ہمارے پیجل میں آ جاتا ہے۔ آرسینک کے صحت پر پربھاؤ کیا کیا ہوتے ہیں؟ آرسینک کی وجہ سے کئی بیماریاں ہوتی ہیں اور کئی بیماریوں کا خطرے کی گمبھیرتا بڑھ جاتی ہے۔ ادھارن کے طور پر توچا کا پھٹنا، کیراٹوئس اور توچا کا کینسر، پھیپڑے اور متراشے کا کینسر اور ناڑی سے سمبندھت روگ آدی۔ دوسری پریشانیاں جیسے مدھومے، دوسرے انگوں کا کینسر، سنتانوپتی سے سمبندھت گڑبڑیاں آدی کے معاملے بھی دیکھے گئے ہیں اور بیماریوں پر شودھ کاریہ ابھی جاری ہیں۔
زمینی انوبھو بتاتے ہیں کہ آرسینک یکت جل کے کچھ سالوں کے لگاتار سیون کے بعد آرسینک سمبندھی توچا روگ نظر آنے لگتے ہیں۔ اگر پانی میں آرسینک کی ماترا 500 مائکرو گرام پرتی لیٹر سے ادھک ہو تو یہ سمبھاونا کافی ادھک ہو جاتی ہے۔ حالانکہ کسی پریوار میں ایسا بھی دیکھا گیا ہے کہ ایک ویکتی کو چھوڑ کر سارے پربھاوت ہو گئے ہیں۔ ایسا کیوں ہوا، اس کی وجہ ہم جان نہیں پائے۔ کیا سطحی جل اور بارش کا جل اور کنویں کا جل آرسینک مکت پیے جل سروت کے روپ میں استعمال کیے جا سکتے ہیں اور کیسے؟
بیکٹیریا اور دوسرے زہر کے سمچت شدھیکرن کے بعد ان سروتوں کے پانی کو پینے کے لیے استعمال میں لایا جا سکتا ہے۔ ادھکتر کنویں آرسینک مکت ہوتے ہیں، حالانکہ کچھ کنووں کے پانی میں آرسینک کی ماترا پائی گئی ہے۔ سطحی جل عموماً آرسینک مکت ہوتے ہیں، بارش کا جل ہمیشہ آرسینک مکت ہوتا ہے۔ کیا ابالنے سے پانی سے آرسینک ہٹایا جا سکتا ہے؟ نہیں، ابال کر آرسینک کو نہیں ہٹایا جا سکتا، چونکہ یہ ولوٹائل پدارتھ نہیں ہے، تو ابالنے سے اس کی ساندرتا بڑھ جانے کا ہی خطرہ رہتا ہے۔
کوئی کیسے جان سکتا ہے کہ اس کا ٹیوب ویل آرسینک دوشت ہے یا نہیں؟ آرسینک کا کوئی الگ سواد، رنگ یا گند نہیں ہوتا۔ صحیح طریقے سے جمع کرنے اور سنرکشت کرنے کے بعد پانی کے نمونے کو مانیتا پراپت اینالیٹیکل لیب میں جانچ کرا کر یہ پتہ لگایا جا سکتا ہے۔ پرمانت فیلڈ کٹ کے ذریعے بھی یہ معلوم کیا جا سکتا ہے، مگر ان کٹوں سے صرف اشارہ ملتا ہے، ہم کسی نتیجے پر نہیں پہنچ سکتے۔
फसलों के जरिए कैसे आर्सेनिक खाद्य चक्र में शामिल हो जाता है। जब खेतों की सिंचाई आर्सेनिक युक्त पानी से की जा रही हो तो आर्सेनिक का अकार्बनिक स्वरूप पौधों में अवशोषित हो जाता है और इस तरह आर्सेनिक खाद्य चक्र में शामिल हो जाता है। क्या भोजन में आर्सेनिक हमेशा खतरनाक होता है? अगर आर्सेनिक अकार्बनिक स्वरूप में मौजूद हो तो ये जहरीला हो सकता है, जैसे आर्सेनाइट और आर्सेनेट। मगर आर्सेनिक के कार्बनिक स्वरूप जैसे आर्सेनो बेटाइन, आर्सेनोकोलिन, आर्सेनो सुगर जहरीले नहीं होते।
क्या आर्सेनिक अजन्मे बच्चे को भी प्रभावित कर सकता है? हालांकि अब तक इस बात के प्रमाण नहीं मिले हैं कि आर्सेनिक गर्भवती महिला या उसके शिशु को प्रभावित कर सकता है, मगर पशुओं के साथ किए गए अध्ययन में पाया गया कि बीमार करने की क्षमता के बराबर आर्सेनिक के डोज गर्भवती मादाओं को देने से कम वजन वाले बच्चों का जन्म गर्भस्थ शिशु में विकृति या उसकी मृत्यु हो सकती है। दोस्तों, कार्यक्रम का समय यहीं समाप्त हुआ, हमें इजाजत दीजिए। Thank you.